باقی رہتا ہے۔ یہ مختلف طریقوں سے اس نے تجربات کر کے ثابت کیا۔ اب اس کی سائنٹیفک تفصیل ہے۔ مثال کے طور پہ میں عرض کر دوں، اس نظریے سے گھبرائے اس لیے لوگ کہ چونکہ اس نظریے سے اس میڈیسن کی اس ڈسپلن کو تقویت پہنچ رہی تھی جسے ہومیوپیتھی کہتے ہیں، کیونکہ اس میں جو ڈائلوشن کا عمل ہوتا ہے وہ اتنا زیادہ ہوتا ہے کہ پھر اوریجنل پارٹیکلز تو شاید ہی رہ جاتے ہوں، اس کو تقویت پہنچ رہی تھی۔ اگر اس سسٹم کو تقویت پہنچتا تو ظاہر ہے کہ یہ جو سرمایہ داروں نے انویسٹمنٹس کر رکھے ہیں انسانوں کی زندگیوں کو سے مذاق کرنے کے لیے، جو آپ حضرات کو دوائیں کھلائی جاتی ہیں اور ایک دوا کھلائی جاتی ہے کسی ایک مرض کے لیے اور نتیجے میں 2, 4, 10 نئے مرض پیدا ہو جاتے ہیں، خود ہر دوا جو آتی ہے آپ اس دوا پہ نظر ڈالیں، اس کے ساتھ جو کاغذ آتا ہے اس پہ لکھا ہوتا ہے کہ اس میں کتنے سائیڈ ایفیکٹس ہیں، اور جو بزرگ حضرات ہیں جو دوائیں استعمال کریں شوگر کی، ہارٹ کی، ان چیزوں کی، بلڈ پریشر کی، وہ جانتے ہیں کہ ایک دوا کے استعمال کے بعد پھر کیا مزید عذاب میں مبتلا ہو جاتے ہیں۔ بلکہ میرا یہ جملہ یاد رکھیے گا کہ جدید یہ جو دوائیں ہیں ایک مرض کا علاج کرنے کے لیے اگر انہیں استعمال کیجئے تو یہ شیورٹی تو ہے نہیں کہ اس مرض کا بھی علاج ہو جائے گا، لیکن یہ شیورٹی ضرور ہے کہ 2, 4, 10 نئے مرض اور پیدا ہو جائیں گے۔ لیکن جو قدیم طرز ہے، جو جڑی بوٹی کے ذریعے سے، غذا کے ذریعے سے علاج کا طریقہ ہے، اس میں یہ شیورٹی ہے کہ جو مرض ہے وہ بھی ٹھیک ہو جائے گا اور اس کے ساتھ 2, 4 اور مرض جو ہیں بنیادی اگر پیدا ہو رہے ہیں تو وہ بھی ٹھیک ہو جائیں گے۔ یہ ہے بہرحال مثال یہ عرض کر رہا تھا کہ اس شخص نے یہ ثابت کیا کہ پانی میں حافظہ پایا جاتا ہے، سادہ سی تعبیر یہی تو ہے، میموری آف واٹر۔ ظاہر ہے یہ عجیب و غریب نظریہ ہے کہ پانی میں حافظہ پایا جاتا ہے، اس سے اہل دین کا کیا واسطہ ہے؟ اہل دین یہ کہتے ہیں کہ مادے میں شعور نہیں پایا جاتا، اگر پانی میں حافظہ تسلیم کر لیا جائے تو حافظہ بغیر شعور کے نہیں ہوتا۔ تو علم کلام کے متون کو تبدیل کرنا پڑے گا، اور یہ میں نے 10 سال پہلے بھی کہا تھا آج بھی کہہ رہا ہوں، ہماری جو پرانی علم کلام کی کتابیں ہیں جو اب بھی مدرسوں میں پڑھائی جا رہی ہیں ان علم کلام کی کتابوں کو بدلنا ہوگا، متن تبدیل کرنا ہوگا، دلائل تبدیل کرنے ہوں گے۔ فرسودہ ہو گئے بہت سے دلائل، کل کے کل نہیں لیکن بہت سے دلائل فرسودہ ہو گئے۔ اس وقت کی معلومات بشری کے مطابق وہ دلیلیں قائم کی گئی تھیں، آج جو بشر کی معلومات ہیں، آج جو انسانی معلومات ہیں ان کے پیش نظر ہمیں نئی دلیلیں پیش کرنی ہیں۔ بہرحال یہ برسبیل تذکرہ بات آ گئی تھی، اور اصل جو گفتگو تھی وہ یہ کہ سائنس کے دنیا میں بھی جب نام رکھتے ہیں آپ تو نام رکھنے کا کوئی طریقہ ہوتا ہے، کوئی کرائٹیریا ہوتا ہے۔ عام محسوس مثال، آپ کسی ایک شخص کا نام، ایک انسان کا نام رکھتے ہیں تو کچھ امور کو لحاظ کرتے ہیں اس کے بعد نام رکھتے ہیں۔ یہ لحاظ کس طرح کرتے ہیں؟ किसी शहर का नाम रखते हैं, किसी शय का नाम रखते हैं। अब मैं बिल्कुल ऐसी मिसालें दे दूं जो आप हंस हंस के याद रखेंगे। पुराने ये अंग्रेजों में भी हर कल्चर में था, लेकिन जाहिर है कि अपने कल्चर का मजाक ज्यादा उड़ाते हैं आप हजरात, हम लोग सब। किसी के यहां कोई बच्चा पैदा हुआ, इत्तेफाक से काला रंग था तो उसका नाम कल्लू रख दिया। या बुध के रोज पैदा हुआ था तो उसका नाम बुद्धू रख दिया। कोई बच्ची पैदा हुई जुमरात को तो जुमरातन नाम रख दिया। जुमे को पैदा हुए जुम्मन नाम रख दिया, वगैरह वगैरह। नाम रखने में आपने किस चीज का लिहाज किया? किसी एक चीज का लिहाज किया, रंग का लिहाज किया, दिन का लिहाज किया, या उसकी विलादत के बाद वक्त कोई वाकया पेश आ गया, मौसम नहीं था लेकिन बारिश होने लगी, अब आपने उस लिहाज से कोई नाम रख दिया। कभी रंग का लिहाज किया, कभी दिन का, वक्त का लिहाज किया, कभी मकान का लिहाज किया, जगह का, खानदान। फर्ज कीजिए कि हिंदुस्तान का था या चीन का था या जापान का था, उम्रे के लिए गई हुई थी फैमिली, बच्चे की विलादत मक्के में हो गई, उनका नाम मक्की रख दिया। तबर्रुकन तयम्मुनन, बहुत से लोगों का नाम करबला ही रख दिया गया, करबला में पैदा हुए। कभी जमान का लिहाज किया, कभी मकान का लिहाज किया, कभी किसी वाकये का लिहाज किया, नाम रख दिया। तो नाम रखने में किसी न किसी इजाफी शय का लिहाज किया जाता है जात के अलावा भी। तवज्जो है, कभी किसी एक शय का, एक अम्र का लिहाज किया जाता है, कभी एक से ज्यादा चीजों का लिहाज किया जाता है, कभी बहुत सी चीजों का लिहाज किया जाता है, कभी खारिजी उमूर का बिल्कुल लिहाज नहीं किया जाता, किसी दाखिली अम्र का लिहाज किया जाता है। यानी कभी कोई एक सिफत नजर में रख के नाम रखा जाता है, कभी बहुत सी सिफतें लिहाज करके नाम रखा जाता है। इस तरह नाम रखने के मरातिब अलग अलग हो जाते हैं, नाम की किस्में हो जाती हैं, नाम के मरातिब हो जाते हैं। एक और मिसाल दी थी दूसरे सियाक व सबाक में, मगर मैं उसको फिर इस वक्त याद दिला दूं। एक शख्स है, उसका नाम है असदुल्लाह, नाम रख दिया असदुल्लाह। ये सिर्फ उस शख्स का नाम है। अब अगर वो शायर भी है तो उसने एक तखल्लुस अपना इजाफा कर लिया तो गालिब नाम हो गया। अगर इसको दरबार में कहीं कोई ऊंचा मनसब नसीब है और दरबार की तरफ से उसे लकब दिया गया तो नजमुद्दौला, दबीरुल मुल्क, या मसलन खाकानी हिंद या मलिक लकुश शुअरा, या जो भी दरबार से मिला लकब। एक ही शख्स के नाम और अलकाब बढ़ते चले गए, हर चीज में एक खास चीज का लिहाज बढ़ता चला गया, ठीक है ना। ये अभी सिर्फ मिसालें अर्ज कर रहा हूं, मिसालों मिसालों में वक्त गुजर जाता है और बात असल रह जाती है। अगर हम एक ही, यहां कितनी चीजें हैं तवज्जो रखिएगा, मिंबर है, मिंबर पे कोई चादर है, चादर पे मैं बैठा हुआ हूँ, सामने माइक है, इधर तख्त है, फर्श है, छत है, दीवार है, या आप हजरात है, या इस हॉल में कितनी चीजें हैं। कोई एक नाम ऐसा रखा जा सकता है जो हर शय पर उसका इतलाक हो? ये तो हर चीज का अलग अलग नाम है। मेरा नाम अलग है, बल्कि मेरे भी एक से ज्यादा नाम है। ये मिंबर है, ये माइक है, ये फर्श है, ये छत है, ये दीवार है, हर चीज का नाम अलग अलग है, हर चीज की नौइयत अलग अलग नजर आ रही है। क्या ऐसा मुमकिन है कि हर चीज की खुसूसियत को नजरअंदाज कर दिया जाए और एक ऐसा नाम रखा जाए जो हर चीज पर सिद्क करे? मुमकिन है ये? हां भाई, मुमकिन है। मैं मौजूद हूं यानी वजूद रखता हूं, ये मिंबर भी वजूद रखता है, ये माइक भी वजूद रखता है, ये इंसान है, ये फर्श है, हर चीज वजूद रखती है। इसलिए अगर आप कह दें वजूदात तो उसमें सब शामिल हो जाएंगे। एक लफ्ज वजूद या वजूदात या मौजूदात में सब आ गए या नहीं? आप सोच रहे थे मुमकिन कैसे कि एक लफ्ज में सब को समेट लिया जाए, एक लफ्ज में एक नाम हो और इतने तरह तरह के नाम वाले अलग अलग। कोई निस्बत है? जे निस्बत खाक राबा आलम पाक, इस फर्श को आपसे क्या ताल्लुक? आप इंसान हैं, साहिब अकल हैं, साहिब खिरद हैं। कैसे मुमकिन है कि एक नाम ऐसा रखा जाए जो आप पे भी सिद्क करे और आपके कदमों के नीचे, वालेकुम अस्सलाम रहमतुल्लाह वबरकातुह, जो फर्श है उस पर भी सिद्क करे, जो खाक है, जो जमीन है उस पर भी सिद्क करे, मगर कर रहा है। वजूद एक ऐसा लफ्ज है जो सब पर इतलाक हो रहा है, ठीक है ना? तो अगर ऐसा लिहाज किया कि हर शय का लिहाज कर लिया आपने, तो सिर्फ लफ्ज वजूद एक लफ्ज एक नाम सब पर सिद्क करता है। ये माइक वजूद है, ये मिंबर वजूद है, ये पौधा वजूद रखता है, हैं? ये फर्श वजूद रखता है, हर चीज पे लफ्ज वजूद का इतलाक हो रहा है। कभी ये हुआ कि आपने देखा कि यहां चीजें मुख्तलिफ किस्म की हैं, एक तरह की चीजों का एक नाम रख दिया जाए, तो आपने कह दिया वहां बहुत इंसान थे, आज इंसान थे लोग। अब लफ्ज लोग या लफ्ज इंसान में सब आ गए, जाकिर और सामे और सोज खान, नौहा खान, जैद, आम्र, बकर सब आ गए, इंसान लोग एक लफ्ज में सब आ गए। एक इस्म में कितनी समाई है? और फिर अगर एक एक शख्स का नाम अलग रखना शुरू किया तो वो भी मुमकिन है कि हर शख्स का नाम अलग अलग। आपने देखा कि नामों का अजीब और गरीब निजाम है। कभी एक लफ्ज या एक इस्म में मुख्तलिफ किस्म की चीजों को शामिल किया जा सकता है और कभी एक ही चीज के मुख्तलिफ नाम रखे जा सकते हैं। कभी एक लफ्ज आपको नजर आए, एक इस्म, तो आप ही ना समझिएगा कि एक ही मौजूद होगा, एक पर्टिकुलर चीज होगी वहां पर। मुमकिन है बहुत सी चीजें हों उस पर एक लफ्ज का इतलाक हुआ, और कहीं एक सतर दो सतर में नाम ही नाम लिखे हों तो ये ना सोचिएगा कि बहुत से दस अफराद होंगे। मालूम नजमुद्दौला, दबीरुल मुल्क, खाकानी हिंद, मलिकुल शुअरा, असदुल्लाह, गालिब, एक ही साहब थे, सात आठ लोग नहीं थे, एक ही साहब थे। अजीब गरीब बहस है ना। इन सब बहस का नतीजा जिंदगी के साथ जुड़ा हुआ है। तमाम हकीकतों को सामने रख लिहाज करके, حقیقت الحقائق تک اگر آپ پہنچنا چاہیں، حقیقت الحقائق بس ایک ذات اللہ سبحانہ وتعالی کی، وہ ذات کیسی ہے ہم نہیں جانتے، نام اس حقیقت کو تصور میں لائے جو حقیقت اصل حقائق ہے، بس اتنی بات ذہن میں ہے کہ اصل حقائق ہے، اصل موجودات ہے، کوئی شے تو ہوگی اصل موجودات. جو لوگ اللہ سبحانہ و تعالی کی ذات پاک میں بحث کرتے ہیں ان کے لیے اکثر ہمارے بزرگ اساتذہ کہتے رہے ہیں کہ یہ وہ لوگ ہیں جو ذات قدیم میں بحث نہیں کرتے ہیں، اس ذات کے ان صفات کو قبول کرنے میں ان کی عقلیں حیران رہ جاتی ہیں جو صفات بیان کی جاتے ہیں. کوئی نہ کوئی چیز تو قدیم ہوگی، لیکن وہ چیز جو قدیم ہے وہ ایک ہے یا ایک سے زیادہ، اور اس کے صفات کیا ہیں، اس کے ایٹریبیوٹس کیا ہیں، اس کی کیریکٹرسٹکس کیا ہیں، یہ بحث یہاں پر ہے. یوں سائنس خود وحدت کی تلاش میں ہے. پرانی مثال ہے، نہ جانے کب سے یہ سٹرگل چل رہی ہے، یہ بحث چل رہی ہے کہ کائنات میں کار فرما قوتیں کتنی ہیں. آئنسٹائن کے زمانے میں بھی چار قوتوں میں وحدت کی تلاش کی جا رہی تھی، یہ کہا گیا کہ بنیادی چار قوتیں ہیں، چار فورسز ہیں، گریویٹیشنل فورس ہے، الیکٹرو میگنیٹک فورس ہے، اور نیوکلیئر فورس ہے، وہ بھی دو قسم کا ہے، اسٹرانگ نیوکلیئر فورس ہے اور ویک نیوکلیئر فورس ہے. یہ چار بیسک فورسز ہیں جو کائنات میں کار فرمائیں. لیکن سائنسداں کہتے ہیں نہیں، یہ چار الگ الگ نہیں ہو سکتی ہیں، یہ چاروں بھی دراصل کسی ایک فورس کا نتیجہ ہوں گی. کون آپ کے سر پہ تلوار لٹکائے ہوئے ہے کہ آپ کسی ایک کی تلاش میں سرگردہ ہیں؟ یہ وحدت کی تلاش کیوں ہے؟ یونیفیکیشن آف دی فورسز پہ کیوں کام ہو رہا ہے؟ کیوں کام ہو رہا ہے؟ ابھی تک کام ہو رہا ہے. یونیفیکیشن کی تلاش کیوں ہے؟ یہ فطرت آپ کی ہے جو جانتی ہے کہ حقیقت ایک ہے، اور جب تک اس ایک تک پہنچ نہیں جائے گی اس فطرت کو تسکین نہیں ہوگی، سکون نہیں ملے گا، اطمینان قلب حاصل نہیں ہوگا، طمأنینہ کی کیفیت حاصل نہیں ہوگی. تو حقیقت الحقائق ایک ہے، اس حقیقت الحقائق کا نام کیا رکھا جائے؟ اس کا نام رکھنے میں کن چیزوں کا لحاظ کیا جائے اور کن چیزوں کا لحاظ نہ کیا جائے، یہ ایک بحث. دوسری بحث یہ کہ میں نے کہا تھا اللہ کے بعد الرحمن ہے اور رحیم ہے، یعنی اگر ہم یہ تسلیم کر لیں کہ لفظ جلالہ اللہ ہے، لفظ ذات ہے، یہ علم ہے، تو پھر الرحمن کی کیا حیثیت ہے اور الرحیم کی کیا حیثیت ہے؟ پہلے الرحیم کیوں نہیں آیا؟ بعد میں الرحمن کیوں نہیں آیا؟ پہلے الرحمن کیوں آیا؟ بعد میں الرحیم کیوں آیا؟ یہ ترتیب کیا ہے؟ بے اسم اللہ الرحمن الرحیم. آپ دیکھیے ترتیب کو بدل کے دیکھیے، کانوں کو بھی برا معلوم ہوگا، اور اس کی توجیہ تو یہ کی جا سکتی ہے کہ ایک جملہ ہمیشہ سے سنتے آئے ہیں، تبدیلی ہو گئی تو ظاہر ہے برا معلوم ہوگا، لیکن نہیں، یہ بات یوں نہیں ہے. کلام حق ہے، کلام وحی ہے، منزل من اللہ ہے، اور اس میں ایک ترتیب رکھی گئی ہے تو کسی حکمت کی بنا پہ رکھی گئی ہے. اب اس حکمت کو تلاش کرنے میں ہر شخص اپنی سطح سے گفتگو کرتا ہے. وہاں بھی ایک بالکل ظاہری مکتبی مثال دے دوں، کچھ لوگ کہتے ہیں الرحمن میں معنی زیادہ ہیں اور الرحیم میں الرحمن کے مقابلے میں کم ہے. اور دلیل کیا دیتے ہیں؟ رحمان میں 5 حرف ہیں, رحیم میں 4 حرف ہیں. جہاں حرف زیادہ ہوں گے وہاں معنی زیادہ ہوں گے, جہاں حرف کم ہوں گے وہاں معنی کم ہوں گے. اس کو کہتے ہیں زیادت المبانی تدل علی زیادت المعانی, کہ مبانی زیادہ ہوں گے تو معانی زیادہ ہوں گے. تو کوئی اس انداز سے سوچتا ہے جو مکتبی انداز ہے اور آسودہ ہو جاتا ہے, اور کوئی اس سے بڑھ کے آگے بڑھتا ہے. خود قرآن مجید کی دوسری آیتوں کی روشنی میں اور فرامین پیغمبر و اہل بیت پیغمبر علیہ الصلاۃ والسلام کی روشنی.
اللہم صل علی محمد و علی محمد.
آگے بڑھنے کی کوشش کرتا ہے انسان.